ದೇಸಲೆ ರಗತಮಾಗೆ ಮಲಾಯ ಬಲಿ ಚಡಾವು ರೂದಿ ನೇರಿ ಆಮ ಉನೆ ಬಲಿ
नमस्कार। शहीद दिवस सम्बन्धी संवादमा यहाँहरू सबैलाई हार्दिक स्वागत गर्दछु। म मुकुन्द भण्डारी, मलाई प्रविधिमा साथ दिँदै हुनुहुन्छ मित्र काशीराम आचार्य। आज माघ 16 गते अर्थात शहीद दिवस नागरिक अधिकारका लागि विभिन्न कालखण्डमा आफ्नो जीवनको आहुति दिने महान शहीदहरूको सम्झनामा यो दिवस मनाइन्छ। प्रत्येक वर्ष माघ 10 गतेदेखि 16 गतेसम्म विभिन्न कार्यक्रम गरेर शहीद सप्ताह मनाउने प्रचलन पनि छ। विक्रम सम्वत 2012 सालदेखि यो दिवस मनाउन थालिएको पाइन्छ। नेपालमा प्रजातन्त्र स्थापना, पुनर्स्थापना तथा विभिन्न राजनीतिक आन्दोलनका क्रममा तमाम व्यक्तिहरूले आफ्नो ज्यानको आहुति दिनुभएको छ। शहीद दिवस भन्नाले मानिसको पटलमा 2007 साल अघिका शहीदहरू गंगालाल श्रेष्ठ, शुक्रा सासी, धर्मपुत्र माथेमा र दशरथ चन्दको स्मृति आउने गरेको भए पनि त्यस बाहेकका शहीदहरूको योगदान पनि बिर्सन नहुने आवाजहरू आइरहेका छन्। त्यसैले शहीदको स्पष्ट मापदण्ड बनाउन समय समयमा विभिन्न आयोगहरू पनि गठन भएका छन्, तर प्रतिवेदन कार्यान्वयन हुन नसकेको गुनासो आइरहँदा आज हामी शहीदको परिभाषा गरी संख्या यकिन गर्न सरकारले 2066 सालमा गठन गरेको आयोगका संयोजक पूर्व मोदनाथ प्रसिदसँग कुराकानी गर्दैछौ। प्रबन्धजी, स्वागत छ कार्यक्रममा। आज हामी शहीद दिवसको दिन यहाँसँग कुराकानी गर्दैछौ। शहीदका विषयमा विभिन्न किसिमका टीका टिप्पणीहरू आइरहेका छन्, खास गरेर मानिसको मानस पटलमा। मैले अगाडि पृष्ठभूमिमा पनि भने, शहीद भन्ने बित्तिकै चारवटा शहीद 2007 साल अघिका शहीदको चाहिँ स्मृति आउने गरे पनि त्यसभन्दा पछिका शहीदहरू, त्योभन्दा अगाडिका पनि जुन उल्लेख नभएका शहीदहरू, उहाँहरूको विषयमा पनि एक किसिमको चर्चा हुनुपर्छ भन्ने आवाज उठाइरहँदाखेरि यहाँले यो विषयमा अध्ययन गर्नुभएको छ। शहीद कोलाई भन्ने कसरी परिभाषित गर्नुभएको छ यहाँहरूले?
अब शहीद भएको जसले आफ्नो देशलाई, आफ्नो राष्ट्रलाई, आफ्नो चाहिँ सामाजिक क्षेत्रलाई एकताबद्ध गरेर प्रगतिशील ढङ्गले अगाडि जाने, त्यसको लागि मर्न मिट्न पनि तयार रहेर अगाडि बढ्ने नेताहरूले नै शहीद भन्ने परिभाषाको चाहिँ स्वरूप दिएर जानुभएको हो।
हजुर।
र त्यो त्यस्तै गान्धी गर्दाखेरि संसार गर्दाखेरि त्यही ढङ्गले नै एउटा चाहिँ शहादत चाहिँ गर्छन्। उनीहरूको काम त चाहिँ उनीहरूले गर्ने काम भ्याउँदैनन्, पहिले मान्छे मारिसकेका हुन्छन्, तर उनको आदर्शले गर्दाखेरि चाहिँ अरू मानिसहरू पनि झन् प्रेरित भएर समाजलाई चाहिँ अझ चाहिँ अग्रगामी बनाउनको लागि चाहिँ प्रयत्न गर्ने त्यस्तो परम्परा रहेको छ। र त्यो त्यस खालका चिजहरूलाई हामीले पनि सामान्यत यो एक प्रकारको चाहिँ पाठ्यक्रममा पनि हो, तर बुझ्ने मान्छेहरूको लागि अत्यन्त ठुलो कुरा हो। मान्छेले चाहिँ आफ्नो देशको लागि चाहिँ ज्ञानै चाहिँ फाल्न सक्ने मान्छेहरू पनि हुने, अनि त्यहाँ गएर बाहिर गएर एकदम ढङ्ग ढुङढुङ गरेर चाहिँ आफूलाई लुटपाट गर्न सक्ने मान्छे गर्ने मान्छेहरू पनि हुने, यो दुईटा जुन एउटा परिस्थिति हुन्छ नि, यो स्थितिलाई हेरेर हामीले के कुरा गर्नुपर्छ भने, हाम्रो नेपालमा के हो भने नेताहरू चाहिँ धेरै नै हुने, तर सबै एकताबद्ध भएर अगाडि बढ्ने चाहिँ काममा धेरै बिचबिचमा लथालिङ्ग हुने, अलिअलि मिलिङ्ग हुने त्यस्तो परिस्थिति आयो। सबै मान्छेहरू हाम्रो नेताहरू मिलेका भए आजसम्ममा हाम्रो देश धेरै अगाडि बढिसकन्थ्यो। तर त्यस किसिमले हाम्रो अभियानहरू, हाम्रा चाहिँ योजनाहरू, हामीले चाहिँ त्यसोदेखि विश्व अन्तर्राष्ट्रिय सम्बन्धहरूबाट हाम्रो राष्ट्रले चाहिँ राम्रो समृद्ध बनाउने जस्ता कुराहरूमा त्यस्तो चाहिँ राम्रो चाहिँ प्रयत्न गर्ने खालको समुदाय भएन। त्यो त्यसले गर्दाखेरि हामीले जहिलेसम्म पनि एक प्रकारको उसले पनि गरेन भन्ने जस्तो स्थिति चाहिँ भयो। पाँच वर्ष गर्नुपर्ने भङ्ग गर्ने, पाँच वर्ष आफू भङ्ग गर्ने, तिन वर्ष आफू भङ्ग गर्ने, अब त्यो गर्दा गर्दाखेरि थालेर अहिले चाहिँ एकदम एक नम्बर चाहिँ को हो भनेर आदर्श नेता को हो भनियो भने पनि फलानु हो भने किटान गरेर सक्ने स्थिति पनि रहने प्रकारले।
हजुर, अब यहाँनिर शहीद दिवसकै कुरा गर्दाखेरि यहाँले यो क्षेत्रमा काम पनि गर्नुभएको छ, अनुभव पनि छ, अध्ययन पनि छ, अब शहीदलाई वर्गीकरण मिल्छ कि मिल्दैन, शहीदलाई वर्गीकरण गर्नुपर्छ भन्ने किसिमका कुराहरू पनि आइरहेका छन् होइन, आखिर ज्यान सबैको गा हुन्छ, वर्गीकरण गर्न मिल्ने अवस्था छ कि छैन, यहाँले के अध्ययन गर्नुभएको छ?
नयाँ दिशा अगाडि जाने जेको अनुरूप संरचनाको स्थिति हो, त्यस चाहिँ प्रक्रियाहरू यी सबै लामो प्रक्रिया बिचबाट जे जति मान्छेहरू चाहिँ अलिअलि अलिकति झिमिक्कै साहसपूर्ण तरिकाले त्यो मान्छेहरू चाहिँ अगाडि गए र उनीहरूले अब धेरै मान्छेहरूले चाहिँ बलिदान पनि गरे, स्थिति चाहिँ भयो। यतापट्टि आइसकिसकेपछि हाम्रा शहीदहरूको चाहिँ एउटा मर्यादा विश्व इतिहास हेर्ने कस्तो स्थितिबाट मान्छेले सम्मान गर्ने गर्छन् त्यहाँदेखि पनि हाम्रो अलिअलि सबै सबै बसेर एउटा नयाँ चाहिँ यो चाहिँ हाम्रो गुट गुट बनाउन थाल्ने भनेदेखि यसो अर्थमा हामीले अहिले पनि कोसिस गर्नुपर्छ भनेदेखि चाहिँ एउटा नेताले जाने गरेर परस्पर गर्दाखेरि हाम्रो चाहिँ भनेका भनेका चिजहरू पनि बताभङ्ग भएर मान्छेहरू चाहिँ त्यसरी गुट गुटहरूका पछाडि के लाग्यो भनेर आफ्नो मान्छे अब यस्तो बिचमा हुन सक्यो भनेदेखि एउटा देशलाई फेरि यहाँसम्म आइदिएको छ देश सामन्तवादी युगबाट हाम्रो चाहिँ प्रजातन्त्रको युगमा आएको छ, समाजवादको युगतिर जानेतिर रहेको छ, गर्नको लागि एउटा चाहिँ एकता बुद्ध भएर अगाडि जानुपर्ने स्थिति हो। तर त्यो स्थिति चाहिँ नहुने हो भनेदेखि जहिले पनि नेताहरूको चाहिँ झगडा तगडा हुने अनि त्यसपछि विभाजन हुने, त्यसपछि सरकार पनि बिचबिचमा ढल्ने, अब हाम्रो के अलि एक वर्ष कति भएको थियो उहाँ पनि कतामा ढल्नु, यस किसिमले एउटा के भन्छ भने पुरा देशको दृढ भावनाले एउटा चाहिँ आफ्नो आत्मबल सहित आफूले गरेको कामको बिचबाट आफ्ना सबै चाहिँ वरिपरिका साथीहरू यो चाहिँ सबै यो भनौँ न सबै समूह समेत बनाएर गर्दाखेरि राम्रो हुन्थ्यो। अब त्यो त सहित पनि कति हो के हो कति हो यस्तो स्थिति चाहिँ नआएको हुनाले तिम्रो उत्साह त्यो जुन थियो त्यो उत्साह चाहिँ अहिले मत्थर भएको छ। अब तर पनि हामी के हुन्छ भनेदेखि तपाईँहरू त्यहाँ कुन कुन उमेर हुनुहुन्छ, म 80 वर्षमा अब मलाई कोरोनाले चाहिँ एकदम विस्मृति पनि बनाइदियो, म एकदम पीडित पनि भएको छु, यस्तो स्थितिमा तपाईँ हामी सबैले अझै पनि एकताबद्ध भएर अगाडि चाहिँ गएर हाम्रो यो देशको यो अग्रगति र के प्रक्रियाहरू हुन् त्यसलाई अगाडि बढाउँ, एकताबद्ध भएर जाउँ भन्ने खालका अभियानहरू चलाउनु
हजुर। अब मैले अगाडि पनि भने यहाँले यो सम्बन्धी अध्ययन गर्नुभएको छ, अनुसन्धान गर्नुभएको छ, नेपालमा कुन कुन प्रकृतिका शहीद भेटाउनु भयो यहाँहरूले अध्ययनको क्रममा?
हामीले त्यसरी यसरी फाइट अहिले चाहिँ यो हो र यो कुरामा हामी लडाउँ अहिले
हजुर
अनि यो कमसे कम पनि हाम्रो जुन जानको भाषा डल्याउँ भनेदेखि मानव कलन गर्नु खाँदै राम्रो होइन बरु हामी चाहिँ पाँच सातजना अलिकति कुराकानी गर्न सक्ने सबै साथीहरू चाहिँ भेटघाट गरेर हामीले एक ठाउँमा बसेर एउटा पुत्र परिभाषा राम्रो गर्न सक्ने भनेदेखि त्यस बारेमा कुराकानी गरौँला
हजुर अनि शहीदको कुरा गर्दाखेरि अब हिजोको दिनमा सात साल अगाडिका शहीदहरू चारजना शहीदको एक किसिमको खाका छ होइन त्यो एउटा चाहिँ देखिएको छ सबैको मानस पटलमा पनि ती शहीदको नामहरू आउँछन् होइन तर त्यसपछिका आन्दोलनका क्रममा जनआन्दोलनका क्रममा विभिन्न चाहिँ आन्दोलनका क्रममा भएका शहीदहरूको विषयमा एकमतता हुन सकेको छैन ती विवाद भइरहेका छन् राजनीतिक पार्टीहरूमा एकमतता नहुँदाखेरि शहीदलाई चाहिँ राजनीतिक पार्टीले आफ्नो पार्टीको अथवा चाहिँ विचारको आधारमा वर्गीकरण गर्दाखेरि समस्या देखिएको हो कि यी कुराहरू पनि सुनिन्छन्
त्यो गुटगत तरिकाको भावना हो भने त्यो त्यो कुरा त हाम्रो नजिकको पार्टी हो त्यो खास होइन पार्टी चाहिँ एउटै छन् भने र त्यहाँ शहीदहरूले आफ्नो जीवन अर्पण गरेका छन् भनेदेखि अब उनीहरूको सदा फरक कुरा भयो सिङ्गो पार्टीमा तर अब साना साना चाहिँ गुटगत पार्टीहरूमा चाहिँ पनि त्यस्तै भयो भनेदेखि कस कसलाई लिएर हामीले सम्पर्क गर्ने कसलाई आदर्श मान्ने को मान्छेलाई चाहिँ अगाडि सार्ने भनेदेखि उनले चाहिँ एउटा साँच्चैको सम्मान गर्ने एउटा यसरी पार्टी गर्ने प्रमुख प्रमुख मान्छेहरूले आफ्नो निजी स्वार्थ त्याग गरेर पनि पार्टीमा चाहिँ कति कति वर्ष रेल बसे कति दुःख दुःख बसे त्यस्तो चाहिँ अलिक त्याग भएका बलिदान भएका अलिकति आफ्नो चाहिँ जाने खालका विचार भएका मान्छेहरूलाई कम्पेयर गरेर केही केही नयाँ विचारहरू बनाउनु पर्ने हुनुपर्छ जस्तो मलाई लाग्छ कसैले समेट्न नसक्ने स्थिति छ अब त्यस्तो स्थितिमा हामी एक्लै बोलेर पनि केही सम्भाव छ नहुन त्यस्तो स्थिति छ
हजुर
एक दिन साथीहरू छ कसै दस बिसजना साथीहरू छ छलफल गर्नको लागि पनि तपाईँहरूले यो सबैसँग एक दिन सँगसँगै बसेर कुराकानी वातावरण बनाउन सक्नुहुन्छ भनेदेखि अब सामेल हुनुहुन्छ जस्तो
हजुर यहाँसँग अलिकति टेलिफोनको खराबीले गर्दाखेरि आवाज स्पष्ट आइरहेको छैन होइन अब अलिकति लाइन अत क्लियर भएको ठाउँमा गइदियो भने सजिलो हुन्थ्यो अनि यिनीहरू अर्को कुरा के छ भने शहीदहरूको परिभाषा संख्या निर्धारण गर्न पटक पटक आयोगहरू समितिहरू पनि बनेका छन् प्रतिवेदनहरू पनि पेश भएका छन् तर कार्यान्वयन हुन सकेका छैनन् कतै ती कार्यान्वयनमा पनि केही त्रुटिहरू छन् कि के भन्नुहुन्छ यहाँ त संयोजक भएर पनि काम गरिसक्नु भएको छ कार्यान्वयन नहुने पाटाहरू के छन्
हाम्रो देशमा चाहिँ कस्तो सबभन्दा समस्या के छ भन्नुहुन्छ भने मान्छेहरूको जातपात भन्ने छ नि फरान जात पूर्व जात पश्चिमको जात यो जात त्यो जात भन्ने चाहिँ जुन परम्परा छ एउटा यो गुड त्यो गुड त्यो गुड भन्ने चाहिँ परम्परा पनि त्यस्तो छ तर के हुन्छ भने एउटा राम्रो खालको अभियान एउटा क्रान्तिकारी अभियान भनेको त त्यो यो चेतनाको विकास पनि हो त्यो चाहिँ एउटा समाजको जसलाई जागरण गराउने मध्यम माध्यम कुरा पनि हो त्यो पाठ्यक्रममा पनि राख्नुपर्ने खास किसिमको चाहिँ विषयहरू चाहिँ राख्नुपर्ने चाहिँ कुरा हो यस्तो कुराहरू चाहिँ पाठ्यक्रमहरूमा पनि केही राखिएको छैन त्यस्तो चाहिँ काम नगर्ने हो भनेदेखि यो यसै किसिमले चाहिँ जान्छ तपाईँहरूले त्यस किसिमले जुन सोच राख्नुभएको छ भने हामी पनि सबै तयार भएर म पनि हामी यो केही केही न केही जति सक्दो सक्दो एउटा सोच अनुसार चाहिँ छलफल गर्न चाहिँ म पनि तयार छु तर म पनि अब कोरोनाले गर्दाखेरि म अलिकति अलिकति विस्मृतिमा छु
हजुर
त्यस अर्थमा मलाई पनि यसो निमन्त्रणा बोलाउनु भयो भने म आफ्नो विचारहरू राख्नको लागि प्रयत्न गर्छु।
हजुर, अब शहीदको सन्दर्भ कुरा गर्दाखेरि शहीदले आन्दोलन, जनआन्दोलन अथवा नागरिक अधिकारका लागि कुन विचारभन्दा माथि उठेर देशलाई छातीमा राखेर उहाँले म मर्छु अथवा मेरो ज्यान पनि जान सक्छ भनेर थाहा हुँदाहुँदै पनि चाहिँ बलिदानी दिनुभएको छ। मैले अगाडि पनि जोड्न खोजेँ, यहाँले चाहिँ भन्नुभयो राजनीतिक कुराहरू पनि आए, तर ती शहीदहरूको सम्मान हुन सकेको छ कि छैन? यहाँ किनभने राजनीतिज्ञ पनि हुनुहुन्छ, संस्कृतिविद पनि हुनुहुन्छ, के बुझ्नु भएको छ यहाँले?
अब मैले त शहीदको बारेमा चाहिँ राम्रो चाहिँ कविताहरूले थुप्रै पनि लेखिसकेको छु।
हजुर,
अब सम्मान उहाँहरूको शहीदहरूको सम्मानको बारेमा चाहिँ हामीले पुष्पलालजीको समयदेखि लिएर हामीले चाहिँ काम गर्दै पनि आएको हो। तर सबै के गरिदियो भनेदेखि नेताहरू नै विभाजन भइदिनु भयो। काङ्ग्रेसतर्फका पनि मान्छेहरू उस्तै, यता कम्युनिस्टका गुट पनि उस्तै, त्यसले गर्दाखेरि हाम्रो चाहिँ के भयो भन्नुहुन्छ भने एउटा विखण्डन जस्तो होइन, यत्रो देशको लागि काम गर्नुपर्ने आवश्यकता छ तर मान्छे चाहिँ गुटबन्दी यहाँ चाहिँ लगाइराखेका छन्। यस्तो स्थितिको विरुद्धमा हाम्रो जागरण, हाम्रो चाहिँ अभियान यो खालको गलत तरिका चाहिँ बन्द गर भन्ने खालले अगाडि बढेर हामीले एकताबद्ध भएर चाहिँ काम गर्ने खालको एउटा अभियान चलाउन सक्ने हो भनेदेखि अब पनि अगाडि सर्नको लागि तपाईँहरूसँग चाहिँ साथसाथै अगाडि बढ्न सक्छु।
हजुर, अब अर्को कुरो छ नि, जुन पछिल्लो समय नागरिक आन्दोलन भन्दा पनि विभिन्न दुर्घटनाहरू घटनाहरूमा भएका व्यक्तिहरूलाई पनि शहीद घोषणा गर्ने एउटा प्रचलन देखिएको छ। यसले गर्दा कतै कहीँ आर्थिक पाटो त एउटा चाहिँ सम्बन्धित व्यक्तिको होला, तर राष्ट्रको लागि त्यो कतिको हित गर्छ, के देख्नुहुन्छ यहाँ?
अब त्यो दुर्घटनाबाट भएको मान्छेलाई शहीद त भनिँदैन, हेर्नुहोस् हरेक कुराको यथार्थ कुरा हामीले चाहिँ अगाडि सार्नुपर्छ। किनभने ऊ चाहिँ मान्छे समाजसिम साझा उद्देश्यको लागि, राष्ट्रिय उद्देश्यको लागि काम गर्दै जाँदाखेरि चाहिँ ऊ चाहिँ मरण प्राप्त गर्ने हो भनेदेखि उनको चाहिँ त्यो माथिल्लो स्तरको चाहिँ सम्मान हुनुपर्छ। अब नभएदेखि जोसुकै मान्छे पनि अलिकति साधारण चाहिँ झगडा हुने यो गुट हुने त्यो गुट हुने भन्ने खालको भन्दा हामीले अलिकतिकरण गर्नुपर्ने जस्तो लाग्छ। माथिल्लो स्तरका साथीहरू यिनीहरू यसरी गए, पुष्पराजजीहरू कसरी जानुभयो, फलाना 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 नेताहरू कसरी जानुभयो, र अब चाहिँ के छ भने आजको युगमा सबभन्दा राम्रो इमान्दार नेता को हुन् हाम्रो विचारमा चाहिँ भन्दाखेरि कङ्ग्रेसहरूले पनि अरूहरूले पनि कम्युनिस्टहरूले पनि आफ्नो ढङ्गले चाहिँ तय गरेर अगाडि जाने हो भनेदेखि आफ्नो ढङ्गले हुन्छ। तर चाहिँ यो अहिले मानिसहरूमा कस्तो आयो भनेदेखि यो पहिलेको जस्तो जुन एउटा चाहिँ अभियान जानमा जानुपर्छ, हामीहरू अब फेरि एक राम्रो एउटा जागरण ल्याउनुपर्छ भन्ने खालको देखिराखिएको छैन। यस अर्थमा हामीले प्रयत्न चाहिँ गर्ने हो भनेदेखि एकचोटि 8-10 जना साथीहरू बसेर राम्रोसँग छलफल गरौँ न।
हजुर, अनि यो अर्को शहीद दिवसकै कुरा गर्दाखेरि, शहीदको कुरा गर्दाखेरि, शहीदको परिभाषा कुरा गर्दाखेरि होइन, शहीदको चाहिँ विषयमा अध्ययन गर्दाखेरि भन्यो भने जस्तै 7 सालका अगाडिका शहीद, त्यसपछि 46 सालको आन्दोलन अगाडिका शहीद, 62-63 आन्दोलनको अगाडिका शहीद, चाहे माओवादी युद्धका शहीद या मधेस आन्दोलनका शहीद, विभिन्न नेपालमा राजनीतिक आन्दोलन क्रममा भएका विभिन्न व्यक्तिहरूलाई शहीदको रूपमा चाहिँ घोषणा गरिएको छ। ती शहीदहरूलाई मैले अगाडि पनि जोडेँ, हुन त यो पनि फेरि पहिले जोड्न खोजे, सबै शहीदलाई एउटै क्याटागोरीमा एउटै वर्गमा राख्न सकिन्छ या तिनलाई फरक फरक किसिमले छुट्याउनु पर्छ, के भन्नुहुन्छ यहाँ?
अब जो मान्छे यो आफ्नो सङ्घर्षको बेलामा, त्यो अभियान आफूमा हिँडिराखेको बेलामा, केही न केही गरिराखेको बेलामा, जब उसलाई कतै न कतै उद्देश्यले उनलाई चाहिँ उनलाई मृत्युवरणमा पुर्याउँछन् भनेदेखि होइन, त्यस्तो मान्छेहरूलाई चाहिँ हामीले ध्यानमा राख्नुपर्छ। किनभने अब ठुलै राम्रै समयसम्म काम गर्ने साथीहरूको र चाँडै नै काम गर्दा गर्दै पनि मृत्युवरण गर्ने मान्छे करिब करिब मरिसकेपछि त बराबरी जस्तो भयो नि। यस अर्थमा चाहिँ हामीले वर्गीकरण गरौँ, अब सबै पार्टीहरूसँग चाहिँ कुराकानीकोबाट पनि हामीले क्रमशः उहाँहरूसँग पनि कस्तो कस्तो विचार रहेछ भन्ने धारणा लिउँ, र राम्रोसँग चाहिँ फेरि हामीले नयाँ ढङ्गबाट चाहिँ अगाडि बढेर एकीकरण एकीकृत ढङ्गले अगाडि जानुपर्छ भन्ने ढङ्गको अभियान आउने भयो भनेदेखि हामीहरूको चाहिँ पनि त्यस्तो जो जो मान्छेहरू जो जे जति मान्छेहरू चाहिँ एकताबद्ध भएर अगाडि जान चाहन्छन् गुटगत तरिकाका भावना नराख्ने साथीहरू जो जो हुन्छन् तिनीहरूसँग सहित सबैलाई चाहिँ ल्याएर एकताबद्ध गरेर जाँदाखेरि राम्रो होला भन्ने मलाई लाग्छ।
हजुर, सहितको सन्दर्भमा परिभाषा गर्दाखेरि फेरि एकचोटि अध्ययन गर्नुपर्ने त्यो बारेमा चाहिँ पुनर्विचार गर्नुपर्ने अवस्था आएको भन्नु खोज्नुभयो यहाँले?
त्यो त हो नि, एकदमै एकदमै भयो कि जस्तो पुष्पलाल तुलसीलालले चाहिँ त्यहाँदेखि जुन जुन पहिलेका ठुल्ठुला थेरीमाहरू उहाँहरूको पनि कचिङ्गल भएको नि त होइन र उहाँहरू जति गर्न सक्नुभयो गर्नुभयो, उहाँहरूले पनि एउटा गुप्त बनाइकन मिलेर एकताबद्ध गराउन सकेको भएदेखि धेरै राम्रो चाहिँ कुराहरू अगाडि हुन्थे। तर उहाँहरूले यस्तो चाहिँ गराउन सक्नु भएन, धेरै चाहिँ मान्छेहरूका साना साना गुट पाँच छवटा चाहिँ कतिवटा कम्युनिस्ट गुट थिए, सायद बरु कङ्ग्रेसमा बरु त्यति साह्रै थिएनन् होला। त्यस्तो स्थिति भएको हुनाले हामीले चाहिँ आफ्नो तर्फबाट विचार गर्दाखेरि सबै मान्छे थोरै काम गरेछ भने पनि धेरै काम गरेछ भने पनि सबैसँग हार्दिकता साथ एकताबद्ध भएर चाहिँ अगाडि जाने हो भने राम्रो हुन्छ। तपाईँहरू म अलिकति यो मेरो अलिकति विस्मृति बढ्यो कोरोनाले गर्दाखेरि, त्यस अर्थमा तपाईँहरूले संयोजन गर्नुहुन्छ भनेदेखि म पनि त्यसमा सक्रिय रूपले अगाडि बढ्न चाहिँ प्रयत्न गर्छु।
हजुर सर, यहाँले भन्नुभयो नि त्यति बेला प्रजातन्त्र आइसकेपछि अथवा त्यो अगाडिका क्रममा कुरा गर्ने हो भने राजनीतिक पार्टीहरूको बीचमा एकता नहुनु, पार्टी बीचमा पनि गुटगत कुराहरू देख्नु, त्यसले गर्दाखेरि सहितको परिभाषा गर्दाखेरि ढिलाइ भएको भन्ने यहाँको आशय हो होइन?
अब होइन, त्यो पनि कस्तो भने काम त मान्छेहरूले सबैले गरिराख्नु भएको थियो होइन, हेर्दाखेरि अब म त मैले सबभन्दा बढ्दा नजिक देखेको चाहिँ पुष्पलाल तुलसीलाललाई हो, बर्ता बनारसमा हामी बस्यो। अब तुलसीलालजी बिचरा एउटा चाहिँ झोला बोकेर त्यहाँबाट चाहिँ कहीँ जाँदाखेरि एउटा काठमाडौँबाट चाहिँ अर्का ठाउँ जाँदाखेरि उता जाँदा उहाँ सबै भाँडाकुँडा बोकेरसम्म जानुपर्ने बाध्यता भयो कि उहाँको त्यहाँ गएर बिसौली कतै पनि चाहिँ नभएको स्थिति भयो। पुष्पलालले पनि पहिले चाहिँ के छ भने त्यहाँ बनारसमा गएर चाहिँ एउटा एक प्रकारको राम्रै सङ्गठन बनाउन थाल्नु भएको थियो, त्यही बिचबिचमा पनि मान्छेले हन्डर गर्न थालेका थिए, यस्तो स्थिति थियो।
मैले इन्द्र पुष्पलालका कुरा भन्दा पनि जुन चाहिँ शहीदहरू घोषणा भएका छन् नि विभिन्न आन्दोलनका क्रममा उहाँको कुरा गर्न खोजेको।
हजुर होइन, त्यसको लागि त हामीले कुनै पनि शङ्का नगरिकन उहाँहरूलाई थोरै काम गर्नुभयो या धेरै काम गर्नुभयो अब गइसकेपछि त बराबरै उहाँहरूको सम्मान गर्नु पर्यो नि त।
हजुर,
त्यसमा हामीले किन कन्जुसी गर्नुपर्ने, किन चाहिँ हामीले थोरै सम्मान गर्नुपर्ने, ठुलो सम्मान गर्नुपर्ने, उहाँहरू त गइहाल्नु भने जीवनै हाल्नु उहाँहरूले भनिसकेपछि त ठुलो कुरो भयो। त्यस अर्थमा उनीहरूलाई हामीले राम्रोसँग सम्मान गर्नुपर्छ र हामीले अब यो कमसे कम पनि एउटा अभियान के चलाउँ भने यो गुटगत तरिकाको झगडा मुर्दाबाद भन्ने खालको भावनालाई मिलाएर एकताबद्ध बनाएर चाहिँ अगाडि जाने हो भनेदेखि म पनि लत्री लत्री भए पनि जसरी भए पनि तपाईँहरूसँग सँगसँगै म हिँडौँला।
हजुर,
तपाईँहरूले चाहिँ यस्तो कुरा उठाउनु हो, मलाई खुसी लाग्यो, धन्यवाद।
हजुर इन्द्र, अब अन्त्यमा हामी कुराकानीको अन्त्यमा पनि पुगेका छौँ। खास गरेर शहीदहरूले एक किसिमको सपना देखेर विभिन्न आन्दोलनहरू, जनआन्दोलनहरू, नागरिक मुक्तिको लागि उहाँहरू लड्नुभयो होइन, जही 7 साल अगाडिको जति बेला नेपाली समाज एकदमै पछाडि परेको थियो र उहाँहरूकै चाहिँ योगदानले गर्दाखेरि आज नेपाल यो अवस्थामा आइसकेको छ भनिन्छ। शहीदको सपना केही हदसम्म पूरा भएका छन्, अझै पूर्णता हुन बाँकी छ भनिन्छ। यहाँको भनाइमा के छ बताइदिनु न?
त्यो त एक प्रकारको चाहिँ सबै चिजहरू चाहिँ भयो, किनभने राणा शासन पनि गयो, राजतन्त्र पनि गयो, लोकतन्त्र चाहिँ होइन आएको छ हाम्रो देशमा। कसैलाई पनि कुनै मान्छेले चाहिँ नि म राजा हुँ, म फलानु हुँ, म यो हुँ भनेर चाहिँ हामीलाई हेर्ने चाहिँ स्थिति छैन, हामी खुलस्तै छौँ। खुलस्त आवरण छ, खुलस्त चाहिँ सबै आफ्ना भावनाहरू व्यक्त गर्नको लागि चाहिँ पर्याप्त आधारहरू छन्। यस अर्थमा हामी सबैले बसेर हुन्छ कि अथवा एकजना दुईजना पाँचजना दसजना बसेर छलफल गरेर एउटा अभियानको लागि चाहिँ सुरुवात गर्न प्रयत्न गर्ने हो भने पनि राम्रो हुन्छ। त्यस अर्थमा बुझेर चाहिँ अब हामी यो चाहिँ गुटगत तरिकाबाट चाहिँ भन्दा जसरी भए पनि अब एकदम शक्तिशाली संगठन शक्तिशाली जुन पार्टीहरू छन् तिनीहरू तिनी गरे भने पनि प्रतिस्पर्धाबाट पनि केही न केही काम अगाडि बढेको हुन्छ। त्यस्तो खालले काम गर्दाखेरि राम्रो हुन्छ भन्ने मलाई लाग्छ।
हुन्छ प्रसिद्धज्यू, हामीलाई आजको यो महत्वपूर्ण दिनमा यहाँले चाहिँ केही कुराहरू राखिदिनु भयो, शहीदको विषयमा आफूले जाने बुझेका कुराहरू हाम्रा श्रोताहरूमा राखिदिनु भयो, यहाँलाई धन्यवाद। आज हामीले कुराकानी गर्यौं शहीद दिवसको सन्दर्भ पारेर शहीदको परिभाषा गरी संख्या एकिन गर्न सरकारले 2066 सालमा गठन गरेको आयोगका संयोजक पूर्व मन्त्री मोहनलाल प्रसिदसँग। यसै कुराकानी सँगसँगै शहीद दिवस सम्बन्धी यो विशेष सम्वाद लिन सकिन्छ। प्राविधिक मित्र काशीराम आचार्यलाई धन्यवाद दिँदै मुकुन्द भण्डारी विदा हुन्छु। नमस्ते।
नेपाल भन्दा पर मेरो सपना अर्को छैन, क्षितिज पारी स्वर्ग जाने चाहना पनि छैन, क्षितिज पारी स्वर्ग जाने